तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, तपाईँलाई एसपीएस साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। कार्यक्रम शुरू गर्नु अघि एसपीएस नेपाली आजको यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामरेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ, जसको भूमिमा बसेर तपाई आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यो कार्यक्रम तपाईँले मंगलबार एसपीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसपीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ र एसपीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने हरेक बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा, साउथ एसियनमा चाहिँ प्रत्यक्ष प्रसारणमा, र आइतबार एसपीएस रेडियो 2 अपराह 4-5 बजेसम्म चाहिँ पुनः प्रसारण मार्फत सुन्न सक्नुहुनेछ। कस्तो कन्फ्युज भएँ, धेरै छ जानकारी दिनको लागि, तर अब यी जानकारीहरू केही समयपछि पनि दिउँला। अहिलेको लागि भने केही समयको विश्रामपछि स्टुडियोमा फर्कनुभएका सहकर्मी कृष्ण पोखरेललाई स्वागत गर्छु। कृष्णजी, स्वागत छ।
धन्यवाद सुन्दाजी, र एसपिएसको आटामुन स्थित स्टुडियोबाट मङ्गलबारको दिन प्रत्यक्ष सुनिरहनु भएका र सँगै बिहिबारको दिन पनि सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई मेरो पनि नमस्कार।
अब कृष्णजी नेपालबाट भर्खर फर्कनु भएकोले नेपालको खबर उहाँबाट पनि सुनौला, साथै साप्ताहिक नेपाल समाचार सुनौला नेपाल संवाददाता प्रतीक्षा दुलालबाट, अनि कार्यक्रमका अन्य विषयहरू के छन् त कृष्णजी बताइदिनु।
पक्कै पनि, अब हालखबर त भनिहाल्नु भयो, भर्खर भर्खर नेपाल गएर आएको कारणले गर्दाखेरि नेपाल सम्बन्धी हालखबर त मैले सुनाउनेछु। नेपाल सम्बन्धी समाचार चाहिँ हामीले अघि तपाईँले भने जस्तै प्रत्यक्ष तुलालबाट सुन्नेछौँ, सँगै अस्ट्रेलियाका प्रमुख समाचारहरू पनि सुन्नेछौँ दिनिताजीबाट, अनि इन्धन करमा कटौती गर्ने सरकारको निर्णय बारेमा पनि चर्चा गर्नु परि नै हाल्यो। बरु तपाईँहरूलाई चाहिँ सबैभन्दा कम पेट्रोलको मूल्य तिरेको याद छ, कति डलर वा सेन्ट थियो? मङ्गलबारको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ भने चाहिँ हामीलाई एसएमएस गरेर पठाउन सक्नुहुनेछ। नम्बर चाहिँ सुनिताजी भनिहाल्नु,
0439799767। नम्बर फेरि एकपटक 0439799767। र हामीसँग चाहिँ सोसल मिडियामा फेसबुक, पहिला ट्विटर भनिने एक्स, र इन्स्टाग्राममा एसपीएस नेपालीलाई खोजेर पनि जोडिन सक्नुहुन्छ, आफ्ना प्रतिक्रियाहरू त्यहाँ पनि दिन सक्नुहुन्छ। अब त्यस्तै सामग्रीका बाँकी कुरामा कुरा गर्नुपर्दा कार्यक्रमका बाँकी सामग्रीबारे चाहिँ अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट श्रृङ्खलाबाट आज भने हामी सोसल र कम्युनिटी हाउसिङबारे बुझ्नेछौँ। गीत सङ्गीत पनि सकेसम्म अटाउला। अब भने कार्यक्रमका प्रस्तुतिहरू राख्नतर्फ नै लागौँ, र सुरुमा चाहिँ पछिल्ला 7 प्रमुख अस्ट्रेलियन समाचार सुन्नतर्फ लागौँ, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नको स्टुडियोबाट सहकर्मी दिनिता रिसालले।
धन्यवाद सुनिताजी र कृष्णजी, र श्रोताहरूलाई पनि मेलबर्नबाट म दिनिता रिसालको तर्फबाट नमस्कार। एसबीएस नेपालीमा अब पालो भएको छ अस्ट्रेलियाका गत 7 प्रमुख घटनाहरूबारे जानकारी लिने। मुख्य विषयमा, दुई प्रहरीको हत्याका आरोपी डेजी फ्रीम्यानको भिक्टोरियामा प्रहरीको गोली लागि मृत्यु, इन्धन शुल्क कटौती गर्ने सरकारको निर्णय, केही राज्यमा निशुल्क सार्वजनिक यातायातको सुविधा, र खेलकुदमा अस्ट्रेलियन अस्कर पियास्ट्रीलाई यसपालिको ग्रान्ड प्रीमा पहिलो सफलता। अब समाचार विस्तारमा, शुरू गरौं भिक्टोरियाबाट, जहाँ डेजी फ्रीम्यानलाई सम्भावित रूपमा सहयोग गरेका मानिसहरूमाथि छानबिन गर्ने राज्य प्रहरीले बताएको छ। भिक्टोरिया र न्यू साउथ वेल्सको सीमा क्षेत्र स्थित थलोकलोङको एक दुर्गम प्रपर्टीमा प्रहरीको गोली लागि उनको मृत्यु भएको बताइएको हो। गत वर्ष अगस्तमा परपंकामा डिटेक्टिभ लिडिङ सिनियर कन्स्टेबल निल थम्पसन र सिनियर कन्स्टेबल वडिम देवार्ड हटर्टको हत्या गरेको आरोप लागेका फ्रीम्यान त्यसपछि फरार थिए। उनको मदत गरेको हुन सक्ने मानिसहरूसँग सोधपूछ गर्ने बताउँदै भिक्टोरिया पुलिस एसोसिएशनका सचिव वेन ग्याटले यस्तो चेतावनी दिएका छन्।
Anybody that's helped this person over that point of time should be worried. They should be concerned. They should know that the dogged determination that led to today's events will persist. Our members will chase every rabbit down every burrow to make sure that anybody that supported criminal activity of this nature is brought to justice.
अस्ट्रेलियामा 16 वर्ष मुनिको सोसियल मीडिया ब्यानको सम्भावित उल्लङ्घनका लागि 5 प्लेटफर्महरू अनुसन्धानमा परेका छन्। डिसेम्बरमा लागू भएको उमेर प्रतिबन्धपछि फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबले 16 वर्ष मुनिका प्रयोगकर्ताहरूलाई पहुँच दिएको हुन सक्ने संचार मन्त्री एनिका वेल्सले एक विज्ञप्ति मार्फत जनाएकी हुन्। केही बालबालिकाले आफ्नो पुरानो अकाउन्ट डिएक्टिभेट भएपछि नयाँ अकाउन्ट बनाउन मिलेको र केहीले बारम्बार उमेर प्रमाणीकरण अर्थात एज भेरिफिकेशन प्रयास गर्दा प्रयोग गर्न मिले को ई सेफ्टी कमिशनको पहिलो अनुपालन प्रतिवेदनमा उल्लेख गरिएको छ। मध्यपूर्वमा रहेका अस्ट्रेलियनहरू सहितका थप विमानहरू मंगलबार अस्ट्रेलिया आइपुगेका छन्। द्वन्द शुरू भएदेखि करिब 100 उडानमा लगभग 10,000 अस्ट्रेलियन नागरिकहरूको उद्धार भइसकेको छ भने विकसित घटनाक्रमका कारण आगामी उडानहरू निश्चित भने नरहेको अस्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागले जनाएको छ। संयुक्त राज्य अमेरिका इजरायल र इरानलाई शान्तिवार्ता गर्न आग्रह गर्दै विदेश मन्त्री पेनी वोङ,
"We want to see return to negotiations and de-escalation. This conflict is having such an enormous effect on global energy markets and on the global economy and, of course, on the Australian economy."
उता न्यू साउथ वेल्समा लागू पदार्थ सम्बन्धी साना मुद्दामा पर्ने मानिसहरूलाई अदालत पठाउनुको साटो अन्य वैकल्पिक प्रक्रिया लागू गर्ने योजना अर्ली ड्रग डाइभर्जन इनिसिएटिभ ईडीडीआई प्रभावकारी नभएको आलोचकहरूले बताएका छन्। सन् 2024 फेब्रुअरीदेखि 2025 मार्चसम्म करिब 12,000 लागू औषध सम्बन्धी घटनामध्ये केवल 9% मात्र यो विकल्प पाएको तथ्याङ्कले जनाएको हो। त्यस्तै ईडीडीआईका लागि योग्य मानिएका 11 मध्ये 10 आदिवासी मानिसहरूलाई क्रिमिनल इन्फ्रिन्जमेन्ट नोटिस सीआईएन दिइनुको सट्टा अदालती मुद्दा दायर भएको देखिन्छ। यसको तुलनामा गैर आदिवासी मानिसहरूमा भने प्रत्येक 3 मध्ये 2 कानूनी प्रक्रियामा पर्ने गरेका छन्। तथ्याङ्कले प्रहरी बलमा प्रणालीगत भेदभाव रहेको देखाउने आदिवासी मानिसहरूलाई सहयोग पुर्याउने सेवा एबोरिजिनल लिगल सर्भिसको भनाइ छ।
एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिनेछौं, तर त्यसभन्दा अगाडि छोटो विश्राम। विश्रामपछि फेरि पनि एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिउँ।
यस सरकारले इन्धनमाथि लाग्ने कर आधा कटौती गर्ने घोषणा गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेलको भाउ आकाशीय पश्चात चालिएको यस कदमबाट उपभोक्ताहरूले प्रति लिटर इन्धनमा 26.3 सेन्ट जोगाउन सक्ने सरकारले जनाएको हो। यस अर्थ करिब 65 लिटरमा $19 जतिको बचत हुने देखिन्छ। 2 अर्ब 50 करोड़ डलर भन्दा बढ़ी खर्च हुने यो योजना द्वन्द्व छिटै अन्त्य भए तापनि दीर्घकालीन रूपमा रहने आर्थिक घटनाका कारण ल्याइएको एबीसीको 7:30 कार्यक्रममा बताउँदै प्रधानमन्त्री एन्थनी अल्बनीजी,
"The war could end tomorrow and the economic impacts would still be there in weeks and months to come. And that's why we've looked to our first priority being supply and the range of measures that we've done."
यससँगै भिक्टोरियामा आज मंगलबारदेखि आउँदो अप्रिल 30 लागि सार्वजनिक यातायात ट्रेन, ट्राम र बसमा यात्रा गर्न राज्य सरकारले निशुल्क बनाएको छ। त्यस्तै टाजमेनिया सरकारले पनि सोमबार मार्च 30 बस र फेरीमा निशुल्क यात्राको व्यवस्था शुरू गरेको छ, जुन जुलाई 1, 2026 लागू हुने जनाइएको छ। उता न्यू साउथ वेल्समा भने आफ्नो राज्यमा सार्वजनिक यातायात निशुल्क पार्नुको साटो दीर्घकालीन योजना चाहिने प्रिमियर क्रिस मिन्सले बताएका छन्। अब खेलकुदमा फर्मुला 1। मेलबर्न र साङ्घाईमा भएका ग्राउण्ड प्रीमा रेसको शुरूआतबाटै बाहिरिएका अस्कर पियास्ट्रीले जापानिज ग्राउण्ड प्रीमा यस वर्षको आफ्नो पहिलो उपाधि हात पारेका छन्। रेसको शुरूआतमा अग्रणी स्थान लिएका उनी मर्सेडिजका किमी एन्टोनेलीले ओछिनेपछि दोस्रो स्थानमा आउन सफल भएका हुन्। हस्त एसबीएस नेपालीमा गत 7 प्रमुख अस्ट्रेलियन समाचार यति नै। थप अध्यावधिक सामग्रीका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। र अब भने फेरि पनि लागौं सिडनीतिर कार्यक्रमका थप विषयवस्तुहरू सुन्नतर्फ सहकर्मीहरू सुनिता पोखरेल र कृष्ण पोखरेलबाट।
र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
धन्यवाद दिनिताजी र श्रोतावृन्द, सुनिहाल्नुभयो मेलबर्न स्थित स्टुडियोबाट सहकर्मी दिनिता रेसालले अस्ट्रेलियाका पछिल्ला प्रमुख घटनाहरू प्रस्तुत गर्दै हुनुहुन्छ र गर्दै हुनुहुन्थ्यो र यो सामग्रीलाई पनि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पाउन सक्नुहुन्छ। त्यसै गरेर आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ भनेदेखि त्यसका लिङ्क हामी सोसियल मिडिया प्लेटफर्महरू फेसबुक र एक्समा पनि राख्नेछौँ। एट एसपीएस नेपाली भनेर हामीलाई खोज्नु भयो भने ट्याक्क भेट्टाइ पनि हाल्नुहुनेछ। अब भने कार्यक्रममा अर्को विषयवस्तुलाई जोडौँ।
एसपीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
र अस्ट्रेलियासँग सम्बन्धित नै अर्को विषय भनेको चाहिँ अब इन्धनको मूल्य बढेसँगै केही हप्तादेखि सङ्घीय सरकारमाथि परेको दबाव पश्चात पेट्रोलमा लाग्ने कर आधा घटाइने निर्णय आएको छ र 3 महिनाका लागि लागू हुने यस अस्थायी व्यवस्थाले बजेटमा अर्बौँ डलरको खर्च बढाउने पनि छ। यसैबीच प्रधानमन्त्रीले मध्यपूर्वमा जारी द्वन्द्वप्रति प्रतिक्रिया जनाउन 4 उदय योजना सार्वजनिक गरेका छन्। यसबारेमा थप रिपोर्ट सुनाऊ।
It's a bit of a shit go, you know, with the prices. It's making it hard to live, hard to get to work, you know. It's hard these days. Everything's going up, but the fuel just on top of that, it's a nightmare.
यी थिए अस्ट्रेलियाका एक सवारी चालक र उनी मात्र होइन अस्ट्रेलियाभरका पेट्रोल पम्पहरूमा इन्धन सकिँदै जाँदा उनी जस्तै धेरै सवारी चालकहरू निराश बनेका छन् र कृष्णजी केही समयको नेपाल बसाएपछि अस्ट्रेलिया फर्किनु भएको छ। जाँदाखेरि र आउँदाखेरिमा यो हुन्छ नि पेट्रोल डिजेल इन्धनको मूल्य वृद्धि चाहिँ कस्तो पाउनुभयो, कस्तो लाग्यो?
पक्कै पनि सुनिताजी, र म पनि लगभग भनौँ न यी सवारी चालक जस्तै कि छक्क पर्न पुगेँ कि निराश पनि भएँ, किनभने अब 20-21 दिनलाई म अस्ट्रेलिया छोडेर नेपाल गएको थिएँ र त्यो बिचमा चाहिँ 2.45-50 डलरमा 2.45 सेन्टमा तेल हालिरहेको, पेट्रोल डिजल हालिरहेको, अहिले 81 आएर अस्ति मैले भर्दाखेरि 3.23 डलरमा हाल्नु पऱ्यो। त्यो भर्दाखेरि त म छक्क पनि परेँ र एक हिसाबले भनौँ न आर्थिक हिसाबले अब पर्ने भार सोचेर अलिकति निराश पनि बन्न पुगेँ। त्यस्तै अब यो भनिरहँदाखेरि चाहिँ विपक्षी दलबाट पनि सल्लाहहरू पनि निरन्तर आइरहेका छन् यतिखेर।
पक्कै पनि, र इन्धन सङ्कटबारे राष्ट्रिय मन्त्री परिषद बैठक अघि क्विन्सल्यान्डका सेनेटर जेम्स मक्ग्राथले यस्तो प्रतिक्रिया दिएका थिए।
Prime Minister seems to have no plan. He's wobbling around the country. We need to get the fuel to the servos and we've got to slash the fuel tax. Come on Prime Minister, this is what you get paid for. Show some leadership.
अन्तशुल्कबारे केही कदम चाल्न विपक्षी दल र व्यावसायिक समूहहरूबाट प्रधानमन्त्रीमाथि दबाव बढिरहेको थियो। तर अब अन्तशुल्क भनेको चाहिँ के हो भन्ने बारेमा पनि अलिकति बुझिहालौँ। आम मानिसको स्वास्थ्यमा हानि पुर्याउने, वातावरणलाई प्रतिकूल असर पार्ने र विलासिताका वस्तुका लागि निर्यातकर्ता र उत्पादकहरूमाथि लाग्ने कर चाहिँ अन्तशुल्क कर हो र मन्त्री परिषद बैठकपछि प्रधानमन्त्री एन्थोनी अल्बनीजीले सरकारले पेट्रोल र डिजेलमा लाग्ने कर 3 महिनाका लागि आधा गर्ने निर्णय गरेको पनि पुष्टि गरेका छन्।
We're making fuel cheaper today because we understand that Australians are under serious pressure. However, we really also want to encourage Australians who can to take public transport to help save fuel for the areas and industries that need it. And I note a couple of the jurisdictions have taken action to reduce public transport fares as well. The less fuel we use in the cities, obviously the more we can direct to regional areas that are under pressure.
अब प्रधानमन्त्री आल्बनीजीको यो भनाइ त सुनिहाल्नुभयो, यस कदमले चाहिँ अब कतिको फाइदा पुग्ने देखिन्छ त सवारी चालकहरूलाई प्रत्यक्ष रूपमा भन्दाखेरि इन्धनको मूल्य प्रति लिटर करिब 26.3 सेन्टले घटाउने अनुमान गरिएको छ, जस अनुसार 65 लिटरको ट्याङ्की भर्दा अस्ट्रेलियनहरूको करिब 19 डलर बचत हुने सरकारको भनाइ छ। र यो निर्णय नेसनल सेक्युरिटी प्लान वा नयाँ राष्ट्रिय सुरक्षा योजना अन्तर्गत प्रस्तुत धेरै उपायहरू मध्येको एक हो। यसमा 3 महिनाका लागि भारी सवारी साधन चलाउनेहरूलाई लाग्ने सडक प्रयोग शुल्क खारेज गर्ने व्यवस्था पनि समावेश छ। अब कृष्णजी, यसबाट केही राहत मिल्ला त?
पक्कै पनि सुनिताजी, अब 26 सेन्ट लगभग 26.3 सेन्टको यो छुटले चाहिँ पक्कै पनि अब सवारी चालकहरूलाई त मद्दत पुर्याउने नै छ अवश्य पनि। तर अब समग्रमा चाहिँ अब यो निर्णयबाट फेरि बजेटमा चाहिँ 2.5 अर्ब डलरभन्दा बढी खर्च हुने पनि अपेक्षा गरिएको छ र यसलाई चाहिँ ट्रेजरर जिम चामर्सले चाहिँ यो खर्चलाई जिम्मेवार र आवश्यक भनेर पनि व्याख्या गरेका छन्।
Now, we don't choose these circumstances that are being inflicted on us by events on the other side of the world, but we do choose how we respond in a cooperative way with the states and territories, and also doing what we can to deal with or take some of the sting out of these cost of living pressures. So this relief is temporary, it's timely, and it's responsible. It's all about taking some of the edge off these high petrol prices, which are putting such extraordinary pressure on household budgets right around the country.
तर रिचर्ड होल्डन जस्ता अर्थशास्त्रीहरू भन्छन् कि अन्तशुल्क घटाउँदा माग बढ्नेछ जसले मुद्रास्फीति र ब्याजदर बढाउने सम्भावना रहेको छ.
We need, even though it's very painful, and I understand people are under a lot of household financial pressure, we need to be taking demand out of the system rather than putting it into the system and basically cutting the price of fuel relative to what it would be, you know, increases demand rather than decreases it. So that's a mistake. I think it's also pretty expensive even if it only runs for 3 months.
यता विपक्षी नेता एङ्गस टेलरले शुक्रबारदेखि नै इन्धनमा लाग्ने अन्तशुल्क घटाउन आग्रह गर्दै आएका थिए र सोमबार उनले राष्ट्रिय सङ्कटका बेला प्रधानमन्त्रीलाई नेतृत्व गर्न सबैभन्दा ढिला गर्ने व्यक्ति भएको आरोप पनि लगाए. घोषणापछि बोल्दै छाया ट्रेजरर टिम विल्सनले भने यी कटौतीहरूले राष्ट्रिय ऋणको समस्या अझ बढाउन सक्ने सङ्केत पनि गरेका छन्.
There are no inflationary offset to the government's excise cut.
Chalmersले संसद समक्ष आगामी बजेटमा यी खर्चहरू जिम्मेवारीपूर्वक व्यवस्थापन गरिने बताएका छन्.
We found $114 billion worth of offsets in less than 4 years, which is the kind of responsible economic management which would be unrecognisable to those opposite, Mr. Speaker. Now, when it comes to additional savings in the budget, we're at the end of March now. The budget is in the second week of May, and we'll continue to work through all of those decisions and deliberations in the considered and methodical but decisive way that has been a hallmark of the responsible economic management under this government.
र सरकारले संसदमा आपतकालीन कानून पनि पेश गर्दैछ जसले थप इन्धन आयात गर्दा आउने आर्थिक जोखिम आफै वहन गर्न सक्ने व्यवस्था गर्नेछ र ऊर्जा मन्त्री क्रिस बोइनले मूल्यमा भइरहेको उतार चढाव र आपूर्तिमा देखिएको समस्याका कारण इन्धन आपूर्तिकर्ताहरूका लागि बढ्दो जोखिमलाई यो उपायले सम्बोधन गर्ने भनाइराखेका छन्. उनले यसलाई अत्यन्त आवश्यक कदम भन्दै यसले सरकार ऊर्जा सङ्कटभन्दा एक कदम अगाडि रहेको देखाउने पनि बताए.
The longer this war goes on, the more severe the impacts will be. This global crisis continues to present new national challenges, which is why we'll continue to take new national actions. Today we take the next step to ensure Australia remains prepared.
यसैबीच अब प्रधानमन्त्री अल्बनीजीले सर्वसाधारणलाई आतंकित भएर चाहिने भन्दा धेरै इन्धन खरिद नगर्न आग्रह गर्दै अस्ट्रेलियामा इन्धन आपूर्ति सुरक्षित रहेको फेरि पनि दोहोर्याएका छन्. भिक्टोरिया र टास्मेनियाले एक महिनासम्म सार्वजनिक यातायात निशुल्क गर्ने घोषणा गरेसँगै सरकारले अस्ट्रेलियनहरूलाई सकेसम्म बस र रेल प्रयोग गर्न तथा सम्भव भएसम्म घरबाटै काम गर्न प्रोत्साहन गरेको छ. अल्बनीजीले अस्ट्रेलियनहरूले आफ्नो इस्टरका योजनालाई भने यी अवस्थाका बीच पनि परिवर्तन गर्नु पर्दैन भनेका छन्.
We want that to occur. People should enjoy their Easter. And it's important as well that we keep the economy going. Easter is an important time for tourism, destinations, for jobs. They rely upon that. And I wish those people of faith as well a holy Easter. It's an important time.
र अस्ट्रेलियाका सवारी धनीलाई राहत दिन सङ्घीय सरकारले लागू गर्ने भनिएको इन्धन कर कटौती सम्बन्धी एसपिएस न्युजका लागि एना हेन्डरसन र हेन्डरसन र सिडनी ल्याङद्वारा तयार पारिएको रिपोर्ट सुन्नुभयो र यो रिपोर्ट पनि हाम्रो वेबसाइट sbs.com.au/नेपाली मार्फत वा एसपिएस अडियो एप डाउनलोड गरेर यहाँहरूले आफू अनुकूल सुन्न सक्नुहुनेछ.
र श्रोतावृन्द अब भने कार्यक्रममा पालो भएको छ पहिलो ब्रेक लिने र ब्रेक पश्चात हामीसँग अझै पनि सामग्रीहरू धेरै बाँकी छन्. नेपालको चर्चा त गर्ने बाँकी छ नेपाल संवाददाताबाट साथै कृष्णजीबाट पनि साथै हामी अस्ट्रेलिया एक्सप्लेन्ड अन्तर्गत चाहिँ सोसियल हाउसिङका बारेमा पनि कुराकानी गर्नेछौँ अनि नेपालकै प्रसङ्गमा केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रहेका रमेश लेखकको पक्राउका सम्बन्धमा अस्ट्रेलियामा रहेका नेपालीहरूको प्रतिक्रिया चाहिँ कस्तो आएको छ त भन्ने बारे पनि सुन्नेछौँ. अहिलेको लागि भने ब्रेक.
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ.
र पहिलो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनको नेपाली कार्यक्रम. म सुनिता पोखरेल र सहकर्मी कृष्ण पोखरेल रहेका छौँ सिडनीस्थित स्टुडियोबाट कार्यक्रम सञ्चालन गर्दै. र यो कार्यक्रमलाई तपाईँले मङ्गलबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण मार्फत सुनिरहनु भएको छ भने एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ. साथै अब एसबीएस नेपालीको अर्को रेडियो कार्यक्रम भने तपाईँले हरेक बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा र आइतबार एसबीएस रेडियो 2 अपराह 4-5 बजेसम्म पुनः प्रसारणमा सुन्न सक्नुहुन्छ. अघि गल्ती गरेको थिएँ त्यही भएर सच्याउनलाई म एकदम जमेर आएको थिएँ. र हामीलाई अब डिजिटल रेडियोमा एसबीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ. यसै गरी एसबीएस अन डिमान्डमा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ. बाँकी फेरि अझै थप जानकारी रहेका छन् हाम्रा कार्यक्रम र प्रस्तुति अनि कहाँबाट सुन्ने भन्ने बारेमा, त्यो चाहिँ केही बेरमा दिउँला. अब कृष्णजी अलिकति अगाडि बढ्ने होइन त कार्यक्रममा?
अगाडि पक्कै पनि बढ्छौँ, तर अगाडि बढ्नुभन्दा अगाडि एकचोटि पछाडि फर्केर पनि हेरौँ. मतलब अब अस्तिको गएको कार्यक्रमको बारेमा प्रस्तुत भएको विषयवस्तुलाई जोडौँ. र अघिल्लो कार्यक्रममा चाहिँ हामीले अप्रेल 11 र 12 हुन गइरहेको मम फेस्टिभल मेलबर्न 2026 बारेमा आयोजक समितिका सदस्यहरू धवालामा र प्रेसका उदाससँग सहकर्मी तिनिता रिसालले गर्नुभएको कुराकानी राखेका थियौँ. र अब आजको कार्यक्रममा सोही कुराकानीको यो छोटो अंश राख्दछौँ, जहाँ चाहिँ उनीहरूले एकपटकमा कतिवटासम्म मम खान सक्दो रहेछन् त भन्ने प्रसङ्ग जोडेका छन्, जोड्नु भएको छ.
सो मोमो चाहिँ त्यही 8-9 म्याक्सिमम् आफूलाई पुस गरेर 10 खान सक्छु घरमा बनेको छ भने, तर झोल चाहिँ 4-5
यु नो हाउ मच टिनेजर्स क्यान इट राइट. पाएको बेलामा आई थिङ्क माई रेकर्ड वुड बी अराउन्ड 50 मोमो राइट एज अ टिनेजर.
यो चाहिँ कहाँ थियो याद छ?
काठमाडौँमा, लाइक काठमाडौँमा.
र सुधारिन्द एसपिएस नेपाली मिडिया पार्टनर रहेको उक्त महोत्सव सम्बन्धी यस सामग्रीलाई तपाईँले हाम्रो वेबसाइटमा पाउन सक्नुहुनेछ. ठेगाना चाहिँ sbs.com.au/nepali.
र श्रोतावृन्द, अब यो धुन बजिसकेपछि पक्कै पनि थाहा पाइहाल्नुभयो होला अलिकति अब कार्यक्रममा नेपालतर्फ पनि लाग्ने बेला भएको छ. र नेपालबाट संवाददाता प्रतीक्षा दुलालले पछिल्ला 7 समाचारहरू लिएर आउनुहुँदैछ.
बालेन्द्र शाह बालेनको नेतृत्वमा बनेको मन्त्री परिषदले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची स्वीकृत गरेको छ. सरकार गठन भएकै दिन बसेको मन्त्री परिषदको बैठकले संविधान संशोधन सम्बन्धी विषयमा राष्ट्रिय सहमति निर्माण गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको हो. साथै सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबावको अन्त्य गर्ने, दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य समाज र नीतिगत संरचनाबाट भएका अन्याय विभेद र अवसर वञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्ने उक्त कार्यसूचीमा बताइएको छ. यसका लागि 15 राज्यका तर्फबाट औपचारिक याचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने भनिएको छ. बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका हुन्. उनले शुक्रबार मध्याह 12:34 साइतमा शपथ ग्रहण गरे.
म बालेन्द्र शाह
नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता
नेपाली जनतामा निहित रहेको
नेपालको संविधान प्रति
पूर्ण
वफादार रही.
उनको शपथ अघि पुजारीहरूले मन्त्रोच्चारणका साथ शङ्ख ध्वनि गरेका थिए भने पटुक र बौद्ध लामाहरूले मंगल वाचन पाठ गरेका थिए. यस्तै लिम्बू समुदायको मौलिक सांस्कृतिक प्रतीक सिलाम साकमा पनि समारोहमा राखिएको थियो. भारी मतका साथ बनेको बलियो सरकारलाई विपक्षी दलहरूले पनि साथ दिने बताएका छन्। राम्रो काम गरे सरकारलाई आफ्नो समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टीले बताएको छ. यस्तै भनाई संसदमा नवप्रवेशी श्रम संस्कृति दलका नेता हर्क साम्पाङको पनि रहेको छ. नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पनि सरकारलाई शुभकामना दिएका छन्.
संविधानको मर्म अनुसार, भावना अनुसार र नौजवानहरूको विद्रोहको मर्म अनुसार उहाँहरूले यो कार्यकालमा
सफलतापूर्वक आफ्नो सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा पनि प्रकट गर्न चाहन्छु।
शुक्रबार गठन भएको सरकारले शनिबार बिहानै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई उनीहरूको निवासबाट पक्राउ गर्यो। सेप्टेम्बर 8 र 9 भएको घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको प्रतिवेदनले गरेको सिफारिसको आधारमा नेताद्वयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। ओली र लेखकलाई 5 दिन हिरासतमा राख्न आइतबार जिल्ला अदालत काठमाडौँले अनुमति दियो। यसैबीच ओली अस्पताल भर्ना भएका छन्। पक्राउ परेपछि स्वास्थ्य परीक्षणका क्रममा मुटुको चालमा गडबडी पाइएपछि उनी भर्ना भएका हुन्। उनलाई प्रहरीले भर्चुअल माध्यमबाट म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। ओली पक्राउको उनको दलले विरोध गरेको छ। उनी पक्राउ परे लगत्तै बसेको दलको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगप्रति सुरुदेखि असहमति रहेको भन्दै प्रतिवेदन पूर्वाग्रही प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको बतायो। साथै जेन्जी आन्दोलनको घटनाको छानबिन गर्न सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। यसका साथै नेकपा एमाले सड़कमा प्रदर्शन समेत गर्यो। नेताद्वय पक्राउबारे नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि प्रतिक्रिया दिएका छन्। उनले पूर्वाग्रह नराखी निष्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा संचारकर्मीहरूसँग कुरा गर्दै उनले भने,
कहीँ कतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस्, निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले होस्।
नेपाली काँग्रेसले भने सेप्टेम्बरमा भएको दुवै दिनको घटनामा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्ने र त्यसमा पार्टीको सहयोग रहने बताएको छ। तर त्यो कारवाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ काँग्रेसको विज्ञप्तिमा भनिएको छ। पक्राउ पर्नेमा पूर्व जलस्रोत मन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्का पनि रहेका छन्। उनी आइतबार पक्राउ परेका हुन्। जेन्जी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले उनको घर जलाएका थिए र जलेको घरबाट ठूलो मात्रामा पैसा उडाइएको भिडियो सार्वजनिक भएको थियो। सोही विषयमा अनुसन्धान गर्न खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। तीन पूर्व प्रधानमन्त्री र तीनका परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धान सुरु गरेको बताइएको छ। सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको दावी सहित आइतबार जिल्ला अदालत सुर्खेतमा 4 जना विरुद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो। ट्युसन पढ्न भनेर घरबाट 6 बजे निस्किएकी 16 वर्षीय बालिका समयमै घर नफर्केपछि उनको खोजी भएको थियो। उनी एउटा सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् र अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। आरोपीहरूलाई जन्मकैद सजायको माग गरी मुद्दा दायर गरिएको छ। पक्राउ परेकाहरू 18 वर्षभन्दा कम उमेरका भएकाले नाम गोप्य राखिएको बताइएको छ। नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा शनिबार पक्राउ परेका छन्। उनी ललितपुरको 7 दो बाटोबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार मल्ल 1 महिनादेखि फरार थिए। पीडित महिलाले 52 वर्षीय मल्ल विरुद्ध प्रहरीमा फेब्रुअरी 16 जाहेरी दिएकी थिइन्। यस्तै बालश्रम गराएको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई पक्राउ गरेको छ। उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो। यस वर्ष हिमाल आरोहणका लागि सगरमाथा र लोत्से हिमालमा डोरी बाँधेर बाटो बनाउने कामका लागि जाने टोलीको मंगलबार विदाई गरिएको छ। यसरी विदाई हुने टोलीमा 10 सदस्य रहेको बताइएको छ। उनीहरू हिमालमा डोरी बाँधेर बाटो बनाउने राम्रो सिप र लामो अनुभव भएका व्यक्तिहरू रहेको एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपालले जनाएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाको घुँडाको शल्यक्रिया भएको छ। साम्बाले बुधबार सामाजिक सञ्जाल मार्फत न्युजिल्यान्डको अकल्यान्डमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी हुन्। यसअघि कतारस्थित अस्पतालमा उनको शल्यक्रिया गर्ने बताइएको थियो। तर खाडी क्षेत्रमा अवस्था अनुकूल नरहेका कारण न्युजिल्यान्डमै शल्यक्रिया गरिएको उनले बताएकी छन्। शल्यक्रियापछि उनले उपचारका क्रममा सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गरेकी छन्। घुँडाको चोटको उपचार गर्नका लागि अनुमानित 80,000 अमेरिकी डलर लाग्ने भन्दै उनले आर्थिक सहयोगको सार्वजनिक अपील गरेकी थिइन्। उनका प्रशंसकहरूले उक्त रकम एक दिनमै सङ्कलन गरिदिएका थिए। नेपाली राष्ट्रिय फुटबल टिम एसिया कप छनौटको तेस्रो चरणको अन्तिम खेल खेल्न लाओस प्रस्थान गरेको छ। प्रतियोगिताको पहिलो लेगमा लाओससँग हारेको नेपाल सामु उक्त हारको बदला लिने अवसर रहेको छ। टिम शनिबार उडेको हो। यसअघि खेल दशरथ रङ्गशालामा हुने भनी तय भएको थियो, तर दशरथ रङ्गशाला फिफा र एएफसीको आधिकारिक खेल खेल्नका लागि अयोग्य भएपछि खेल लाओसमा सारिएको हो। दुवै टोलीको समान 3 अङ्क रहेको छ। लाओसले नेपालसँगको पहिलो लेगको खेल जितेर 3 अङ्क हासिल गरेको थियो। नेपालले चाहिँ मलेसियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारवाही भएपछि 3 अङ्क पाएको थियो। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
SBS South Asian.
र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट सुनिहाल्नुभयो नेपालका पछिल्ला 7 दिनका प्रमुख घटनाहरू। र अब अलिकति कृष्णजीबाट पनि अपडेट लिइहालौँ होइन, भर्खर भर्खर तात्तातो नेपालबाट आउनुपर्छ होइन। कसो अब राजनीतिक कुराहरू, अलिकति खेलकुदका कुराहरू त सुनिहाल्यौँ होइन, अन्य कुराहरू चाहिँ कस्तो रह्यो? जस्तै अघि हामीले अब इन्धन आपूर्तिको विषयमा चर्चा गरेका थियौँ अस्ट्रेलियामा, होइन, नेपालमा चाहिँ कस्तो थियो
इन्धनको कुरा गर्दाखेरि? त अब धेरै श्रोताहरूलाई थाहा पनि होला, ग्यास चाहिँ ग्यासको मामलामा चाहिँ अब आधा सिलिन्डर मात्रै पाइन्छ, अलिकति लाइन चाहिँ बस्नुपर्ने देखिहाल्छ, पछिल्लो समय अभावै छ भनेर भन्नुपर्छ। अब इन्धनको कुरा गर्दाखेरि चाहिँ पेट्रोल डिजेल, म शनिबार शुक्रबारसम्मको कुरा गर्दैछु, शुक्रबारसम्म चाहिँ पेट्रोल पम्पहरूमा मजाले गएर हाल्न पाइने स्थिति थियो। अब बाटोघाटोको कुरा गर्दाखेरि अब धेरै ठाउँमा, यदि काठमाडौँमा बस्नुहुन्छ भने कतिपय ठाउँमा बाटो बनिरहेछ, ठुलो चौडा बाटो देख्न सक्छौँ हामीले महाराजगञ्ज चक्रपति एरियामा, भक्तपुर एरियामा चाहिँ ठुलो बाटो बन्दैछ। अब तपाईँहरू पश्चिमतिर बस्नुहुन्छ भने अब बाटो बनिरहेको छ, पहिलाभन्दा 1-2 वर्षभन्दा अहिले चाहिँ बनिरहेको बाटो पनि चौडा भएको छ, सुधार हुँदैछ।
भनेपछि अब सडकको बारेमा कुरा गरिहाल्यौँ होइन, अब त्योसँग मिल्दोजुल्दो चाहिँ अब समीर आचार्यले पनि विद्या तिवारीलाई रोड पिच गरिदिने बाचा गरेका रहेछन् होइन। अब यसो ठ्याक्क कन्टेक्स्टसँग मिलाएर पनि एउटा यो गीत सुनिहालौँ न त, पिच रोड बोलको यो गीत। र सडक बनाउने कुरा गर्दा गर्दै टक्क प्रेमको प्रस्ताव राखेको यो गीत तपाईँहरूलाई कस्तो लाग्यो नि होइन? तर हामीले अघि नै कार्यक्रमको सुरुवातमै पनि तपाईँहरूलाई अलिकति आफ्नो इन्धनको बारेमा चर्चा गरिरहँदाखेरि चाहिँ आफूले सबैभन्दा कम मूल्यमा पेट्रोल हालेको अथवा डिजेल हालेको याद छ भनेदेखि कति डलर अथवा सेन्ट रहेको थियो भनेर प्रतिक्रिया लेखेर हामीलाई पठाउनुहोला। एसएमएस गर्ने नम्बर 0439799767 नम्बर फेरि एकपटक 0439799767। र अब कार्यक्रमका बाँकी प्रस्तुतिहरू लिएर फेरि पनि आउनेछौँ, अहिलेको लागि भने पालो भएको छ दोस्रो ब्रेकको।
श्रोताबिन्द पुनः स्वागत छ एसपिएस साउथ एसियनमा नेपाली कार्यक्रम सुन्दै हुनुहुन्छ, म कृष्ण पोखरेल र सहकर्मी सुनिता पोखरेल यतिखेर सिडनीस्थित आटामोनको स्टुडियो मार्फत प्रस्तुत भइरहेका छौँ। मङ्गलबार सुनिरहनु भएको छ भने चाहिँ प्रत्यक्ष, र बिहिबारको दिन सुनिरहनु भएको छ भने चाहिँ कार्यक्रमको पुनर्प्रसारण भइरहेको छ। र सुनिताजी, हामीले अब श्रोताहरूलाई प्रश्न पनि धेरै गरिरहेका थियौँ होइन, अब इन्धन कति सस्तोमा चाहिँ यहाँले हाल्नु भएको थियो भनेर, अब श्रोताहरूलाई याद छ कुनै समयको एकदमै सस्तोमा हालेको र यतिमा हालेको थिएँ भन्ने लागिरहेको छ भने चाहिँ हामीलाई एसएमएस पनि गर्न सक्नुहुनेछ।
अब कृष्णजी, म एसएमएस अलिकति बिचमा काटिहालेँ, तपाईँले चाहिँ कतिसम्म हालेको याद छ तपाईँलाई
अहिलेसम्मको? मलाई याद भएसम्म चाहिँ कोभिडको समयमा चाहिँ $1 भन्दा कममा पेट्रोल पुगेको थियो, त्यो बेला चाहिँ अराउन्ड 60-70-80 सेन्ट्स भन्दा कमै थियो जस्तो लाग्छ मलाई, त्यति हालेको चाहिँ याद छ. त्यस पछाडि त बढ्न थालेको, बढ्या बढेछ भन्नु
है. म चाहिँ अब श्रोताहरूलाई जानकारी गराउँ होइन, मलाई चाहिँ यो इन्धनको मूल्य वृद्धिले गर्दाखेरि हुन त समग्रमा प्रभाव परि नै हाल्छ, तर व्यक्तिगत रूपमा त्यो इन्धनकै कारणले चाहिँ प्रभाव नपर्ने व्यक्तिमध्ये म पनि पर्छु, किनभने म धेरै सार्वजनिक यातायातमा चढ्छु र खासै मलाई यसको धेरै जानकारी छैन पेट्रोल डिजल हाल्नेको होइन. त्यही भएर यसको बारेमा मेरोबाट चाहिँ केही पनि आएन तपाईँहरूको लागि होइन. तर तपाईँहरूको केही प्रतिक्रिया छ भने चाहिँ कृपया पठाउन नबिर्सनु होला र अब कार्यक्रमलाई नै निरन्तरता दिउँ.
पढाउँ र अब एसपिएस रेडियोमा हामीले ब्रेकमा जानुभन्दा अगाडि चाहिँ अब नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउका बारेमा समाचार सुनेका थियौँ. अब भने अस्ट्रेलियामा रहेका केही नेपालीहरूले सहकर्मी समीर घिमिरेसँग यी पक्राउको समाचारमा आफ्नो प्रतिक्रिया दिएका छन् र उनीहरूको प्रतिक्रिया सुन्नतर्फ लागौँ अब कार्यक्रममा.
मेरो नाम राजु मानन्द, म हेर्दा त प्रतिशोध गरेको जस्तो देखिन्छ, तर सारमा हेर्नु पर्ने है. चार जनताहरूलाई के लागेको थियो भने अहिले पनि चार त्यो सबै अब रिफ्लेक्सनै त्यही हो कि जो सरकार आए पनि आखिर अब जनताहरूले त्यो गृहमन्त्री सुगन गुरुङ आओस् उहाँहरू उहाँको अब कम्पिटेन्सको बारेमा पनि मान्छेहरूले प्रश्न चिन्ह खडा गराएको छ. तर जोसुकै आए पनि त्यो गर्नुपर्ने अवस्था, किनभने जनताहरूको मागै त्यही थियो. तर उहाँहरू अब आएर उहाँहरूलाई यो उहाँहरू पक्राउनु पर्नु भएको छ र अब अदालतले उहाँहरूलाई अब कस्तो अदालतले निर्णय गर्नुहुन्छ त्यस अनुसार हुनेछ.
हजुर, मेरो नाम कुमार शर्मा, त्यो कमान्ड त सिडिओले दिने, कसले गर्ने, अन द स्पट को छ, त्यो अलग कुरो हो, त्यो हामीलाई डिटेल्समा जानु परेन. तर त्यो कारवाही चाहिँ हुनुपर्छ. कारवाही भएन भने त्यो कराए कराएको क्षण हरायो भने जस्तो भएन. अब सबै गयो, दुनियाँ चेन्ज भयो. अब यदि त्यस्तो सबैजना मर्दाखेरि त्यो ज्यानको रगतको केही अर्थ हुन्छ भने चाहिँ केपीओले दुई महिनै जेलमा बसे पनि त्यसको अलिअलि भरपाई त हुने भयो नि त.
मेरो नाम प्रकाश पन्थी, यसलाई मैले बडो आनन्दका साथ लिइरहेको छु बिहान उठेदेखि. योभन्दा राम्रो समाचार सायद आज आउँदैन होला. त्यो एउटा अहङ्कारको तहस नहस पनि हो. यो हामीले चाहिँ देख्दाखेरि बाटोमा उभिरहेको पुलिसले गोली हान्यो भन्ने कुरा देख्छौँ, त्यो हुँदो रहेछ. खासमा एउटा चाहिँ एउटा लेभल अनुसार जाँदो रहेछ. एउटाले एउटाबाट आदेश माग्ने, अर्कोले अर्कोबाट आदेश माग्ने, अर्कोले गृहमन्त्रीसँग आदेश माग्ने, गृहमन्त्रीले प्रधानमन्त्रीसँग आदेश माग्ने, यो चाहिँ एउटा हाइरार्कीमा जाँदो रहेछ. यो चाहिँ अनि सबभन्दा ठुलो अपराधी यहाँनिर को भयो त भन्दाखेरि देशको त्यति बेलाको तत्कालीन प्रधानमन्त्री. तत्कालीन प्रधानमन्त्रीले गृहमन्त्रीलाई आदेश दिएपछि त्यो कलिलाई भर्खर स्कुल जाँदै गरेका, स्कुलको ड्रेस लगाएका बच्चाहरू मर्नु भनेको चाहे त्यो जोसुकै होस् त्यसले सजाय पाउनुपर्छ.
र श्रोतावृन्द, तपाईँहरूले सुनिहाल्नुभयो सहकर्मी समीर घिमिरेसँग अस्ट्रेलियाका केही नेपाली भाषीहरूले नेपालका पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीको पक्राउका सम्बन्धमा आफ्नो प्रतिक्रिया दिएको. तर यसैबीचमा हामी जानकारी गराउन चाहन्छौँ कि कुनै पनि जति पनि विचारहरू रहेका छन् यसमा एसबीएस नेपालीको समर्थन अथवा विरोध रहेको छैन, सहमति अथवा विमति पनि रहेको छैन, ती विचार वक्ता स्वयंका हुन्. यति भन्दै अब भने फेरि पनि कृष्णजी, आज त तपाईँलाई नचोड्ने नै भयो. मैले नेपालको पुरै हालखबर बुझेर हुन्छ नि अलिकति फिल गरौँ अस्ट्रेलियामा नेपाल भन्ने लागिरहेको छ. मौसम त बरु खासै फरक भएन होला है?
मौसम चाहिँ त्यही त, अब यहाँ चाहिँ जाडो लाग्ने बेला भयो, उता चाहिँ गर्मी लाग्ने बेला भएको कारणले गर्दाखेरि त्यही बिहान चाहिँ अलिअलि जाडो अनि दिउँसो चाहिँ अलिअलि गर्मी भएको महसुस हुन्छ. त्यही कहिले घाम कहिले चायाको आवश्यकता पर्छ.
यो तपाईँले जुन लाइन भन्नु ट्याक्कै अब योसँग मिल्ने गीत पनि बजाउन सकिने भएको छ होइन. अनि गीत चाहिँ रहेको छ सुगम पोखरेलको, तर अब कृष्ण पोखरेल, सुनिता पोखरेल र सुगम पोखरेल, यो पोखरेल छौँ हामी, तर हामी तिनैजनाको एक अर्कासँग कुनै पनि सम्बन्ध रहेको छैन. यो चाहिँ हाम्रो के भन्छ के अरे कन्फ्लिक्ट अफ इन्ट्रेस्ट केही पनि रहेको छैन भनेर एकदमै स्पष्ट गर्न चाहन्छौँ. र यही फेरि रेशम फिलिली भन्ने चलचित्रबाट कहिले घाममा कहिले छायामा बोलको गीत मात्र तपाईँहरूको लागि.
कहिले घाममा कहिले छायामा, श्रोताबिन घाम छाया गर्दा गर्दै अब हाम्रो कार्यक्रममा पनि अब समय अलिकति छोटो हुँदै गइरहेको छ. केही समय, केही मिनट मात्र बाँकी छ. सदा चाहिँ अब कार्यक्रममा अन्तिम ब्रेक लिने बेला भएको छ. ब्रेक पछाडि हामीसँग थुप्रै सामग्रीहरू छन्, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन्छ भन्ने हामीले आशा लिएका छौँ. अहिलेलाई ब्रेक लिनेतर्फ लागौँ.
र अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. म सुनिता पोखरेल र कृष्ण पोखरेल हामी रहेका छौँ सिडनी स्थित स्टुडियोबाट तपाईँको साथमा कार्यक्रम चलाउँदै. र अब कार्यक्रममा सरासर अर्को प्रस्तुतितर्फ लागौँ र यसमा चाहिँ रहेको छ सोसल हाउसिङ भनेको के हो भन्ने बारे बुझ्नतर्फ. अस्ट्रेलियाभरि धेरै मानिसहरूको लागि सस्तो र भरपर्दो घर पाउन दिन प्रतिदिन कठिन बन्दै गएको छ. तर योग्य परिवारहरूलाई सरकारद्वारा भाडामा सब्सिडी सहितका आवासीय सुविधा उपलब्ध गराइन्छ. अस्ट्रेलिया बुझ्नुहोस् को यस अङ्कमा चाहिँ हामी सरकारद्वारा सस्तोमा उपलब्ध गराइने कम्युनिटी तथा सोसल हाउसिङबारे बुझ्नेछौँ. साथै यस्ता आवास सहायता खोजिरहेकाहरूले आवेदन हाल्ने प्रक्रियाबारे पनि सुनाउँदै हुनुहुन्छ सहकर्मी सुशील चालिसे.
अस्ट्रेलियामा उपयुक्त र किफायती घर खोज्न वा त्यसलाई जोगाइराख्न कठिनाई भोगिरहेका मानिसहरूका लागि सरकारले आवास सहायता उपलब्ध कार्यक्रमहरू उपलब्ध गराउँछ. यी सहायताहरू सामाजिक आवास भनिने प्रणाली अन्तर्गत पर्दछन्. तर अस्ट्रेलियाका हरेक राज्य र प्रदेश अनुसार दीर्घकालीन सामाजिक आवास भाडामा लिनका लागि नियम र योग्यताका मापदण्ड भने फरक फरक हुन्छन्. वास्तवमा सोसल हाउसिङ वा सामाजिक आवास भनेको चाहिँ के हो त? अस्ट्रेलियन हाउसिङ एन्ड अर्बन रिसर्च इन्स्टिच्युटका प्रबन्ध निर्देशक डाक्टर माइकल फदरिङ्गम सामाजिक आवासका बारेमा यसरी बताउँछन्.
So there are a number of terms that get used in this space. Social housing is an umbrella term that covers both public housing, which is owned by state governments and managed by state governments. And then there's community housing, which is managed and possibly owned by non-profit community housing providers working in partnership with government.
Social housing ka lagi abedan dine eutai rashtriya pranali bhane chaina. Social housing ko waiting list wa pratiksha suchi ma naam darta garaunaka lagi tapaile aafu basne kshetra ko local housing authority ma abedan dinu parcha. दर्ता प्रक्रियाको क्रममा आवश्यक फारमहरू भर्नुपर्ने हुन्छ र त्यसपछि तपाईँ सामाजिक आवासका लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने मूल्याङ्कन गरिन्छ. डाक्टर फदरिङ्गम भन्छन् कि आवेदन दिने प्रक्रिया व्यक्तिको परिस्थिति र बसोबास गर्ने स्थानका आधारमा फरक हुन सक्छ.
Rent in those types of accommodation is set based on household income, capped at around 30% of household income. There are variations. And people are able to access that based on eligibility. So very low income households, those with particular vulnerabilities, people escaping domestic violence, people with disability type issues, a range of criteria and the different priority or the eligibility criteria operate in different parts of the country. So each state and territory has its own set of criteria. They're similar but not identical.
यी फरक फरक व्यवस्थाका कारण आफू बस्ने राज्य वा प्रदेश अनुसार के नियम लागू हुन्छन् भन्ने बुझ्नका लागि त्यहाँको हाउसिङ अथोरिटीसँग सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ. डाक्टर फदरिङ्गमका अनुसार केही मानिसहरू विदेशमा जन्मिएका व्यक्तिहरू सामाजिक आवासका लागि योग्य हुँदैनन् भन्ने गलत धारणा राख्छन्, तर वास्तवमा त्यस्तो होइन. त्यसै गरी केवल आप्रवासी भएको आधारमा स्वत सोसल हाउसिङ पाइन्छ भन्ने धारणा पनि सही होइन. तर आप्रवासी भएकै कारण अयोग्य पनि हुँदैन. भिसा वा आवासीय अवस्था अनुसार केही फरक मापदण्डहरू लागू हुन सक्छन्.
People won't be eligible just on the basis of having migrated here, and depending on what sort of visa arrangements or residency arrangements they've moved here with, there are different conditions attached, and just being a migrant doesn't necessarily prevent you from qualifying for other reasons.
सोसल हाउसिङका बारेमा अर्को प्रचलित गलत बुझाइ भनेको त्यहाँ को बस्छन् भन्ने हो. आवास तथा स्वास्थ्य बीचको सम्बन्धबारे अध्ययन गर्दै आएकी युनिभर्सिटी अफ क्विन्सल्यान्डको स्कुल अफ सोसियल साइन्सकी रिसर्च फेलो डाक्टर स्टेफेनी प्लग भन्छन् कि सोसल हाउसिङको बारेमा सबैभन्दा ठूलो भ्रम भनेको त्यहाँ बस्ने मानिसहरूलाई एउटै किसिमको रूपमा हेर्ने वा उनीहरूलाई रूढिवादी ढङ्गले चित्रण गर्ने प्रवृत्ति हो. वास्तवमा त्यहाँ पनि अन्य आवासमा जस्तै विविध पृष्ठभूमिका मानिसहरू बस्ने गर्छन्.
I think from the work that I've seen, it's the stereotype of vulnerability and risk coming concentrated in a public housing residence that is quite stereotypical. So you have a diversity of residents just in other forms of housing as well.
Dr. Plog Bhanchin, मानिसहरूले सामाजिक आवास रोज्नु वा त्यहाँ बस्न पुग्नुको मुख्य कारण भनेको बढ्दो भाडा र आवासको उच्च लागतले गर्दा हो।
You get more and more people who have really never had problems finding a place to stay or getting a rental or getting a unit who are just now realizing it can happen to anyone. The most common experience that I come across in my work is whether people have a background of long-term social disadvantage or if they're just now starting to struggle. The one thing they have in common is that they're priced out of the rental market. There's desperation when you show up for an inspection for the 40th one, and there's so many people.
के तपाईले affordable housing वा किफायती आवास भन्ने पनि सुन्नु भएको छ? धेरै जसो मानिसहरूले यसलाई सोसल हाउजिङसँग मिल्दो जुल्दो ठान्दछन्, तर यी दुई फरक अवधारणाहरू हुन्। यसमा प्राप्त हुने सहायता कम हुन्छ र प्रत्येक राज्य र कार्यक्रम अनुसार फरक फरक रूपमा लागू हुन्छ।
र अस्ट्रेलिया एक्सप्लेन्डका लागि जोय थोमाइटोद्वारा निर्माण गरिएको रिपोर्ट सुन्नुभयो। स्पेस नेपालीको अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट श्रृङ्खलाका लागि सहकर्मी सुशील चालिसेबाट यसको पूरा रिपोर्ट सुन्नको लागि चाहिँ तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima जान सक्नुहुन्छ। त्यसै गरेर अडियो एपमा पनि हामी उपलब्ध रहेका छौँ हाम्रा सामग्रीहरू पोडकास्टका रूपमा सुन्नका लागि। त्यहाँ पनि जान सक्नुहुन्छ। युट्युब छ, एसबीएस साउथ एसियन च्यानलमा गएर चाहिँ एसबीएस नेपालीका पोडकास्टहरू भिडियोहरू सुन्न र हेर्न सक्नुहुन्छ। यति भन्दै अब कार्यक्रमबाट बिदा लिने समय भयो, होइन त कृष्णजी? के
भन्नु सकिनला है? अन्तिममा चाहिँ श्रोताहरूलाई एउटा गीत चाहिँ सुनाएर जानेछ पक्कै पनि। गीत चाहिँ के रहेको छ?
अब छोड्ने बेलामा के हुन्छ अब हुन्छ नि, अब अलिकति न्यास्रो लाग्न सक्छ यो बिचमा, होइन? तर न्यास्रो नमान्नु होला। यसो हाम्रो त्यही वेबसाइटहरू विभिन्न माध्यमहरूमा हामी रहेका छँदैछौँ, सोसियल मिडिया प्लेटफर्महरूमा पनि गएर एसबिएस नेपाली भनेर खोज्नुभयो भने हामीलाई पाइहाल्नुहुन्छ। त्यसैले न्यास्रो नमान्नुहोस्, अर्को कार्यक्रममा हामी पक्कै पनि भेट्नेछौँ। र तपाईँहरूको लागि अब चाहिँ यो एउटा गीत हुन चाहिँ धेरै दुखी नहुनुहोला, तर यो गीत चाहिँ तपाईँहरूलाई छोड्दैछौँ। अल्मोडाको स्वरमा न्यास्रो अथवा कहिले भेट्ने खोइ दुईको यो सामग्री। यति भन्दै म सुनिता पोखरेल,
म कृष्ण पोखरेललाई
बिदा दिनुहोस्। हस्त, नमस्ते।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपिएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।